एक प्रहरी निरीक्षक क्रिस्चियन स्कुल भ्रमण गर्न गएछन् र उनलाई विद्यार्थी नानीहरूलाई एउटा प्रश्न सोध्न मन लागेछ. नानीहरू, यरियोको प्रकार कसले ढाल्यो? क्लास चकमन्न हुन्छ र अन्तत रोशनले आफ्नो हात उठाउँछ र भन्छ, मैले त होइन सर. प्रहरी निरीक्षकलाई चित्तै बुझ्दैन, छिटोले उसलाई जिस्काएको जस्तो लाग्छ. त्यसपछि स्कुलको प्रिन्सिपल कहाँ गएर, मैले नानीहरूलाई यरियोको पर्खाल कसले ढाल्यो भनेर सोधेको त, रोशनले मैले त होइन सर भनेर जवाफ दियो. के हो यस्तो प्रिन्सिपलज्यू? र एकछिनपछि प्रिन्सिपलले जवाफ दिन्छ, हेर्नुहोस् म रोशनलाई राम्ररी चिन्छु, ऊ इमान्दार छ. यदि उसले गरेको होइन भन्छ भने, उसले गरेको होइन सर. प्रिन्सिपलको कुरा सुनेर प्रहरी निरीक्षकलाई झन रिस उठ्छ. त्यसपछि उनले शिक्षण विभागलाई पत्र लेख्छ र केही समयपछि शिक्षण विभागबाट यस्तो जवाफ आउँछ, आदरणीय सर, यरियोको पर्खाल भत्केको खबर सुनेर हामी निकै दुखित भएका छौँ र हाम्रा विद्यार्थीहरू कसैले पनि गल्ती स्वीकार गरेनन्. यति पर्खाल पुनर्निर्माण गर्नलाई लाग्ने मोटामोटी खर्च भनिदिनु भयो भने हाम्रो तर्फबाट हामी के गर्न सक्छौँ, सल्लाह गरेर यहाँलाई छिट्टै खबर गर्नेछौँ. यो एक काल्पनिक कथा हो, तर पनि यसको यो कथाले बाइबल सम्बन्धी हाम्रो अनैज्ञतालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दछ. तपाईँहरूको सन्नाटाले पनि यही देखाउँछ कि तपाईँलाई पनि सायद यरियोको पर्खालको बारेमा थाहा छैन जस्तो छ. हामीमध्ये धेरैलाई बाइबलमा के लेखेको छ भनेर थाहा छैन, तर हामी आफूलाई क्रिस्चियन भनेर दाबी गर्न छाड्दैनौँ. बाइबलमा के लेखेको छ भनेर हामीलाई यसकारण थाहा हुँदैन किनकि हामी बाइबल खोलेर पढ्दैनौँ. यद्यपि हामी आफूलाई क्रिस्चियन भनेर यीशुलाई प्रेम गर्छौँ भनेर दाबी गर्न छाड्दैनौँ. हामीसँग प्राय सबै कुरा गर्ने समय हुन्छ, सबै कुरा 4 घन्टा लगाएर मोमो पकाउने समय हुन्छ हामीसँग, तर हामीसँग बाइबल पढ्ने समय हुँदैन. हामीसँग फोटो खिच्ने समय हुन्छ, भिडियो बनाउने समय हुन्छ, हामीसँग अरूसँग कुराकानी गर्ने समय हुन्छ, घुम्नलाई समय हुन्छ, तर हामीसँग बाइबल पढ्ने समय हुँदैन. तर पनि हामी आफूलाई क्रिस्चियन हुँ भनेर दाबी गर्न छाड्दैनौँ, तर पनि हामी आफैलाई म ख्रिस्टलाई प्रेम गर्ने व्यक्ति भनेर दाबी गर्न छाड्दैनौँ. आज हामी अर्को यस्तै घटनाबारे बाइबलबाट विचार गर्दैछौँ. सायद त्यो घटनासँग हामी परिचित छौँ होला, यदि छैनौँ भने आजबाट हामी परिचित हुनेछौँ. कृपया आफ्नो पुस्तकमा, आफ्नो बाइबलमा योनाको पुस्तक पठाउनु होला. तपाईँसँग बाइबल छ भने कृपया योनाको पुस्तकलाई पठाउनु होला. योनाको पुस्तक पुरानो कुरा पढ्दछ, अब यो पुस्तक खोल्नलाई भेट्टाउन कति समय लाग्छ भन्ने कुरा पनि सायद देखाउँछ होला कि हामी बाइबलसँग कति परिचित छौँ. म एकपल्ट सायद डुल्दै हेर्नुपर्छ होला ककले कति समय लाउँछ भनेर. योनाको पुस्तक, ओके, पुरानो करारमा ठुलो बाइबलको 1237 पाइन्छ पुरानो करार. र यदि तपाईँलाई यो कहाँ छ भनेर गाह्रो छ, तपाईँसँग सानो बाइबल छ भने तपाईँ अगाडि विषय सूची तपाईँले हेर्नुभयो भने त्यहाँ तपाईँले भेटाउनुहुनेछ. सो योनाको पुस्तक पुरानो करार पर्छ, यो अगमवक्ताहरूको पुस्तकहरूमा पर्दछ, ओबिदियाको पछाडि र मिकाको अगाडि. तपाईँले पछाडिबाट मती भेटाउनु भयो भने, मतीबाट अगाडि तपाईँ हेर्दै जानुभयो भने, मतीबाट पछाडिपट्टि तपाईँले खोल्दै पठाउँदै जानुभयो भने तपाईँ मलाकी पाउनुहुन्छ अनि जकरिया हुँदै हुँदै तपाईँले योनाको पुस्तकलाई भेटाउनुहुँदैछ. सो यो सानो अगमवक्ताहरूमा पर्दछ योनाको पुस्तक. सानो अगमवक्ताहरूमा पढ्नुको अर्थ यो होइन कि योना चाहिँ अगमवक्ताहरूमध्ये सानो भएकोले होइन, ओके, योना सानो अगमवक्ता भएकोले गर्दाखेरि ऊ कम महत्त्वको भएकोले गर्दाखेरि सानो अगमवक्ता भनेको होइन, तर अरू पत्रहरूको तुलनामा यसमा कम अध्यायहरू छन्, लगभग 4 मात्र अध्यायहरू छन्, यो सानो पुस्तक भएकोले गर्दाखेरि यसलाई सानो अगमवक्ताको पुस्तक भनेर भनिएको. आजबाट हामी वचनको नयाँ श्रृङ्खला योनाको अनुसार सुसमाचार सुरु गर्दैछौँ. के भिडियो एडिट गर्नेहरूले याद गर्नु होला, योनाको अनुसार सुसमाचार. सो कृपया मेरो लागि प्रार्थना गरिदिनु होला, साथै तपाईँले सबै विश्वासीहरूको निम्ति पनि निरन्तर प्रार्थना गर्नुहोला। र म यहाँ सबैलाई उत्साह दिन चाहन्छु, अबको चार हप्ता यहाँहरूले योनाको पुस्तकलाई निरन्तर अभ्यास अध्ययन गर्नुहोस्, निरन्तर अध्ययन गर्नुहोस्। यदि तपाईँसँग तपाईँको बाइबल पढ्ने बानी छैन भने म तपाईँलाई योनाको पुस्तकबाट सुरु गर्नलाई उत्साह दिन चाहन्छु, किनकि हामी योनाकै पुस्तकबाट परमेश्वर वचन सुनिरहेका हुन्छौँ र यही तपाईँले हरेक बिहान पढिराख्नु भएको हुन्छ र यसले धेरै पक्कै पनि अर्थ राख्नेछ। ओके, योना एक अध्याय एकदेखि 17 पद म पढ्दैछु, तपाईँहरू सबैले कृपया आफ्नो बाइबलमा हेर्नुहोला। परमप्रभुको यो वचन अमितैका छोरा योना कहाँ आयो, त्यस ठुलो सहर निनवेमा जा र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्टाइ मेरो सामु आएको छ। तर योना परमप्रभुबाट भागेर तर्सिसतिर लागे, तिनी तल योप्पा सहर गए र त्यहाँ तिनले तर्सिसमा जाने एउटा जहाज भेटाए। परमप्रभुबाट भाग्न तर्सिस जानलाई जहाजमा भाडा दिएर तिनी चढे। तब परमप्रभुले समुद्रमा एउटा ठुलो बतास चलाउनु भयो र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्ला जस्तै भयो। सबै नाविकहरू डराएर प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो अनि तिनीहरूले जहाज हलुङ्को बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। तर योना चाहिँ जहाजको तल्लो तलामा गएर गएका थिए र त्यहाँ तिनी भुसुक्क निदाए। जहाजका कप्तान तिनी कहाँ आएर भने, कसरी सुत्न सकेको, उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुने छैनौँ। तब नाविकहरूले आपसमा भन्न लागे, आओ यस आपत्तिको जिम्मेवार को रहेछ सो जान्नलाई हामी चिठा हालौँ। तिनीहरूले चिठा हाले र चिठा योनाको नाउँमा पर्यो। तब तिनीहरूले तिनलाई सोधे, हामीलाई भन, हामीमाथि यो आपत ल्याउन को जिम्मेवार छ, तिम्रो काम के हो, तिमी कहाँबाट आएको, तिम्रो देश कुन हो, तिमी कुन जातिका हो। तिनले जवाफ दिएर भने, म एक हिब्रु हुँ अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु जसले समुद्र र जमिन दुवै बनाउनु भयो। यस कुरालाई तिनीहरू डराएर तिनलाई सोधे, तिमीले के गरेका छौ, अनि अघि नै यो कुरा बताएको हुनाले तिनी परमप्रभुको सामान्य भएका रहेछन् भने तिनीहरूलाई थाहा थियो। समुद्रका छालहरू झन्झन प्रचण्ड हुँदै थिए, यसैले तिनीहरूले सोधे, तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रो निम्ति शान्त होला। तिनले जवाफ दिए, मलाई उचालेर समुद्रमा फालिदेऊ र समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आधी चलेको भन्ने म जान्दछु। तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन् किनकि तिनीहरूका विरुद्धमा समुद्र झन झन खराब हुँदै गयो। यसकारण तिनीहरूले आपसमा यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, बिन्ती छ हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस् र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनभने हे परमप्रभु, तपाईँलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ। तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए र उर्लेको समुद्र शान्त भइहाल्यो। यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए र उहाँमा भाकल गरे। तर योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछा जुटाउनु भयो र 3 दिन र 3 रातसम्म योना त्यस माछाको पेटभित्र रहे। एक अध्यायलाई, यो अध्याय एकलाई बुझ्न हामी यसलाई 4 भागमा विभाजन गर्दैछौँ। एक, योनालाई परमेश्वरको बोलाउट। 2, योनाको अनज्ञाकारिता। 3, परमेश्वरको हस्तक्षेप। र 4, परमेश्वरको प्रावधान। र 4, परमेश्वरको प्रावधान। सो योनालाई परमेश्वरको बोलाउट, योनाको अनज्ञाकारिता, परमेश्वरको हस्तक्षेप र परमेश्वरको प्रावधान, यी 4 वचनका बुदाहरू रहेछन्। सो यो तपाईँले वचनको बुदा ठिक राख्नु भएको छ, 4 वटा कुराहरू तपाईँले टिप्नुहोस्, तपाईँसँग कपी कलम के छ, बुलेटिन पछाडि पनि तपाईँ लेख्न सक्नुहुन्छ, आफ्नो मोबाइल फोनमा पनि तपाईँले टिप्न सक्नुहुन्छ। यी 4 वटा कुराहरू तपाईँले आफ्नो नोटमा टिप्नु होला। योनालाई परमेश्वरको बोलाउट, योनाको अनज्ञाकारिता, परमेश्वरको हस्तक्षेप र परमेश्वरको प्रावधान। ओके, नम्बर 1, योनालाई परमेश्वरको बोलाउट, द कल अफ जोना। परमप्रभुको यो वचन अमित्तैका छोरा योना कहाँ आयो, त्यस ठुलो सहर निनवेमा जा र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्टाइ मेरो सामु आएको छ। योनाको पुस्तक, परमप्रभुको यो वचन योना कहाँ आयो बाट सुरु हुन्छ। योना को थिए? पद 1 अनुसार योना अमित्तैका छोरा थिए। योनाको नाउँको अर्थ ढुकुर अथवा विश्वास योग्यताको अथवा विश्वास नेताको पुत्र भन्ने हुन्छ। सो कथा पढ्दै जाँदाखेरि त यो योनाको नाउँसँग उसको काम अथवा उसको कामलाई हेर्दाखेरि उसको नाउँ खासै मिलेको हामी देख्दैनौँ. मूर्ख व्यक्तिको नाम बुद्धिमान भएछ जस्तै हामी यहाँ पाउँछौँ. जे होस् पहिलो राजा सरी दोस्रो राजा 18:14-25 अनुसार योना एक अगमवक्ता थिए. योना गात हेपेर भन्ने ठाउँबाटका थिए र गात हेपेर काना सहर र नाजरथ बिचमा रहेको गालिली पर्वतहरूमा अवस्थित एउटा सानो गाउँ थियो. सो योनाको बारेमा हामीलाई यति नै थाहा छ, योभन्दा बढी बाइबलले हामीलाई बताएको छैन. परमप्रभु परमेश्वरले योनालाई निनवेमा जानलाई बोलाउनुहुन्छ. तर निनवेको बारेमा हामीलाई के थाहा छ, निनवेको बारेमा हामीले के थाहा छ? उत्पत्ति 10:11 अनुसार शक्तिशाली सिकारी निम्रोदले निनवे सहर बनाएका थिए. त्यतिखेर निनवे अहिलेको इराक देशमा पर्दथ्यो. निनवे असुरी राज्यको राजधानी थियो र ख्रिस्टपूर्व ख्रिस्ट आउनुभन्दा लगभग धेरै वर्ष अगाडि 8 वा 7 शताब्दीतिर असुरीहरू साह्रै शक्तिशाली राज्य बने र 722 ख्रिस्टपूर्व 722 असुरी राज्यले इस्रायली राज्यलाई आफ्नो वशमा लिए अथवा असुरी राज्य इस्रायली राज्यमाथि विजय भए, जुन घटना तपाईँले दोस्रो राजा 15 पढ्न सक्नुहुन्छ. र इस्रायल राज्य असुरीहरूको निर्वासनमा लगिए तर परमेश्वरले आफ्ना करारका मानिसहरूलाई ताडना दिन असुरी राज्यलाई चलाए तापनि तिनीहरूको पनि न्याय हुने बारे उहाँले यसै अगमताबाट द्वारा भविष्यवाणी गर्नुभएको थियो. यसै 5 हामी कुरा पढ्न पाउँछौँ. र ख्रिस्टपूर्व फेरि पनि 612 बेबिलोन राज्यले निनवेको यस सानो संसार बाट निनवेको नाउँ निशाना नै मेटिँदै हामी पाउँदछौँ. सो पछि निनवे सहर पूर्ण रूपमा ध्वस्त भयो, पतन भएर गयो र निनवेको पतनबारे हामी नहुमको पुस्तकमा भविष्यवाणी गरेको हामी पाउँदछौँ नहुमको पुस्तकमा. सो योनाले निनवेको सहरलाई निनवेका मानिसहरूलाई प्रचार गरेका थिए भने नहुमले पनि नहुम अगमवक्ताले पनि निनवेकै मानिसहरूलाई प्रचार गरेका थिए. योनाले प्रचार गर्दाखेरि निनवेक मानिसहरूले पश्चाताप गरेका थिए तर नहुमले प्रचार गर्दाखेरि उनीहरू पतन भएका थिए. सो निनवे ठुलो सहर थियो. योना 3:3 अनुसार निनवे एक अत्यन्तै प्रख्यात सहर थियो. त्यो हेर्नलाई करिब 3 लाग्ने गर्थ्यो. यतिखेर निनवेको मानिसहरू एकदमै दुष्ट भएका थिए. केही पुरातत्वविद अनुसार असुरी सेनाहरूले कैदीहरूलाई जिउँदै झुन्ड्याउने गर्थे, टाउको काटिदिने गर्थे र शत्रुहरूको टाउको माला लगाएर उनीहरू सहर परिक्रमा गर्थे. साथै निनवेले धार्मिक वेश्यावृत्ति र बोक्सी विद्याको अभ्यास पनि गर्थे. सो तिनीहरूको दुष्ट्याइले सीमा नागिसकेको थियो र परमप्रभु परमेश्वरले यस्तो दुष्ट सहर निनवेको विरुद्धमा प्रचार गर्न आफ्नो अगमवक्ता योनालाई बोलाउनुहुन्छ. परमप्रभु भन्नुहुन्छ, वचनले भन्छ परमप्रभुको यो वचन, अमितैका छोरा योना कहाँ आयो, निनवे सहरमा जा र प्रचार गर. अगमवक्ताहरूद्वारा परमेश्वर मानिसहरूसँग बोल्नुभएको हामी पाउँछौँ र प्राचीन समयमा परमेश्वर अगमवक्ताहरूसँग विभिन्न तरिकाले उहाँले बोल्नुभएको छ. उहाँ सपना दर्शनद्वारा बोल्नुभएको छ, बादलद्वारा पोथ्राद्वारा बोल्नुभएको छ, स्वर्गदूतद्वारा बोल्नुभएको छ र परमप्रभु वचन यहाँनिर योना कहाँ कसरी आयो यस खण्डले हामीलाई केही पनि बताउँदैन. कसरी बोल्नुभयो, सपना बोल्नुभयो, कसरी आयो हामीलाई केही पनि बताउँदैन. तर हामी जान्दछौँ कि परमप्रभुले योनालाई बोलाउनु भएको छ र 21 शताब्दीको भाषामा भन्नुपर्दाखेरि योनाको मोबाइलको घन्टी बजेको छ. डिङ, उसले आफ्नो मोबाइल खोलेर हेर्छ, मिसन निनवे. आफ्नो मोबाइलमा डु नट डिस्टर्ब होइन सेट गरेर आराम गरी बसिरहेको योना कहाँ परमेश्वरको कल आउँछ. त्यस ठुलो सहर निनवेमा जा र त्यसको विरुद्धमा प्रचार गर. योनाले कसरी प्रतिक्रिया जनाए होला? नो 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 नो, गड यु आर नट बिङ रियल, यु आर किडिङ राइट. तपाईँ ठट्टा गर्दै हुनुहुन्छ होइन, तपाईँ मलाई निनामे पठाउनु हुँदैछ, तपाईँ सिरियस हुनुहुन्न, तपाईँ कसरी म एक्लैलाई त्यस दुष्ट सहरमा पठाउनुहुन्छ? तपाईँलाई थाहा छैन हाम्रा कतिजना मानिसहरूले तिनीहरूले मारिसकेका छन्, तिनी हाम्रो शत्रु हुन्। एक टिप्पणीकारको अनुसार इस्रायलमा निनवेको निन्दा गर्दा योनाको लोकप्रियता बढ्ने ग्यारेन्टी पक्कै थियो, तर निनवेमा गएर निनवेको निन्दा गर्नु अकल्पनीय कुरा थियो। सो परमेश्वरले योनालाई निनवेमा पठाउँदा उसलाई अज्ञात आफ्नै मानिसहरूको अपमान उपहासको सामना गर्न मात्र होइन, तर सबैभन्दा डरलाग्दो र घृणित ठाउँमा एक्लै पठाइराख्नु भएको थियो। यो भनेको मृत्युको सामना गर्नु बराबर थियो। निनवेमा जाने आदेश पूर्णतया र स्पष्ट रूपमा मूर्खतापूर्ण थियो। अघि बढ्नुभन्दा पहिले हामीले पद दुईबाट एउटा कुरा सिक्नैपर्छ। पद दुईले भन्छ, तपाईँले आफ्नो बाइबल हेर्नुहोस्, त्यस ठुलो सहर निनवेमा जा र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्टाइ मेरो सामु आएको छ। यसको अर्थ प्रिय परमेश्वरले हाम्रो पाप देख्नुहुन्छ र सर्वज्ञानी परमेश्वरको रूपमा मात्र उहाँले हाम्रो पाप देख्ने होइन, तर एक धर्मी र पवित्र परमेश्वरको रूपमा उहाँले हाम्रो पाप गम्भीर रूपमा लिनुहुन्छ। धेरै मानिसहरूले परमेश्वरको अस्तित्वलाई व्यवस्था गर्ने गर्छ र प्रत्युत्तरमा परमेश्वरले पनि तिनीहरूलाई व्यवस्था गर्नुहुन्छ भने उनीहरू मानिलिन्छन्, तर होइन, परमेश्वरले पापलाई व्यवस्था गर्नुहुन्न, किनकि हरेक पाप परमेश्वरको विरुद्धमा गरिएको विद्रोह हो। पद दुईले भन्छ, किनभने त्यसको दुष्टाइ मेरो सामु आएको छ। यस पदले त्यसको दुष्टाइ मैले देखेको छु भन्दैन, तर त्यसको दुष्टाइ मेरो सामु आएको छ। परमेश्वरले पापलाई व्यक्तिगत रूपमा लिनुहुँदैछ। गॉड इज टेकिङ सिन अफ निनवे पर्सनली, उहाँको सामु आएको छ। परमेश्वरले आफ्नो पवित्रता र महिमाको उहाँले दरकार राख्नुहुन्छ। एन्ड ही केयर्स, र उहाँको मानिसहरूको रूपमा हामीले पनि दरकार राख्नुपर्छ। यसको व्यावहारिक अर्थ हुन्छ, यदि तपाईँले आफ्नो भाइको जीवनमा पाप देख्नुभयो भने फरिसीमा परिणत नभई आफ्नो हृदयलाई रक्षा गर्दै उसको पापलाई तपाईँले देखाइदिनुपर्ने हुन्छ, उसलाई प्रेमपूर्वक सम्झाउनु पर्ने हुन्छ, र यदि उसले प्रस्ताव गर्यो भने परमेश्वरको महिमा होस्। यहाँ परमेश्वरले योनालाई निनवेमा पठाउनुहुन्छ, किनभने निनवेको पाप परमेश्वरको सामु आएको छ। परमेश्वर चाहनुहुन्छ योना, तपाईँले ख्याल गर्नु होला, मैले योनाको ठाउँमा धेरैचोटि नोवा भन्न सक्छु, म धेरै कन्फ्युज छु दुईवटा नाउँमा, र मैले योना नोवा भन्यो भने योनाई भन्नु खोज्नु भएको, तर नोवा भने पठाउनु भयो भनेर सोच्नु होला। सो परमेश्वरले योनालाई निनवेमा पठाउनुहुन्छ, निनवे यो सहरमा पश्चातापको प्रचार गर्न निम्ति पठाउनुहुन्छ। तर के योना जान्छन् होला त? यदि तपाईँले पढिसक्नु भएको छ भने तपाईँलाई थाहा छ, पक्कै पनि योना जाँदैनन्। योनाको अनज्ञाकारिताको बारेमा हामी पद तिनमा पढ्न पाउँछौँ, आजको वचनको दोस्रो बुदा योनाको अनज्ञाकारिता। तर योना परमप्रभुबाट भागेर तर्सिसतिर लागे, तिनी तल योपा सहर गएर त्यहाँ तिनले तर्सिसमा जाने एउटा जहाज भेटाए। परमप्रभुबाट भाग्न तर्सिस जानलाई जहाजमा भाडातिर तिनी चढे। तपाईँले सुन्नुभयो, तर योना परमप्रभुबाट भागे र तर्सिसतिर लागे। परमेश्वर योनालाई निनवेमा जा भन्नुभयो, तर योना तर्सिसतिर भागिरहेको छ। योना जुन ठाउँमा जानुपर्ने थियो त्यसको ठिक विपरीत दिशातिर लागिरहेको छ। अनज्ञाकारी हुनलाई भनेको कुरा नगर्दा भइहाल्छ नि, होइन र? योना निनवेमा नजाँदा भइहाल्छ नि, योनाले नसुने जस्तो गरेर आफ्नै कुराहरू गरिरहेको भए पनि त हुन्थ्यो, तर तर्सिसतिर किन जानु पर्यो? म नेथनलाई माटो नछौ भन्छु, नेथनले झनै दुवै हातले माटो समातेर टाउकोतिर फाल्छ, सबैतिर छर्छ उसले। सो योनाले ठ्याक्कै त्यस्तै गरिरहेको छ। मलाई लाग्छ यसले पापको लागि हाम्रो एउटा राम्रो उदाहरणको रूपमा यसले काम गरेको छ। प्रायः मानिसहरूले पाप भनेको निशाना चुकाउनु भनिरहेको हुन्छ, तर यस खण्डहरू चाहिँ पाप भनेको विपरीत दिशातिर जानु हो, निनवेको विपरीत तर्सिसतिर जानु हो, परमेश्वरको वचनको विरुद्धमा जानु हो, पाप व्यवस्था भङ्ग हो। र जब हामी परमेश्वरको व्यवस्था भङ्ग गर्छौँ हामी परमेश्वरबाट भागिरहेका हुन्छौँ। जोन क्याल्विनले भन्नुभएको छ कि जानी परमेश्वरको आज्ञाहरू नमाने सबै परमेश्वरको उपस्थितिबाट भागिरहेको हुन्छन्। युना जस्तै। र तपाईँले एउटा कुरा बुझ्नुपर्छ कि परमेश्वरले हस्तक्षेप नगरेसम्म उहाँको उपस्थितिबाट भाग्न सजिलो हुन्छ, किनकि पापले छिटो र सजिलो गरी काम गर्छ। योना तर्सिसतिर जान चाहन्थे र योपामा पुगेर जहाज पनि भेटाउँछ। प तिनको तपाईँले जोडलाई विचार गर्नुहोस् न, तिनी तल योपा शहरमा गए र त्यहाँ तिनले तर्सिसमा जाने एउटा जहाज भेट्टाए। प्रोभिडेन्स। यदि तपाईँ परमेश्वरबाट भाग्ने दाउमा हुनुहुन्छ भने सैतानले तपाईँको लागि यातायातको व्यवस्था गरिदिनेछ, यो कुरो ग्यारेन्टी छ। योना परमप्रभुबाट भागे, लागे, गए, भेट्टाए, भाडातिर चढे, भाषा तपाईँले हेर्नुहुँदैछ यहाँनिर। सो पापले छिटो काम गरेको देखिन्छ यहाँनिर। तपाईँलाई दाउदको व्याविचारको घटना याद छ, दाउद कौशीमा गए, एक स्त्रीलाई देखे, झिकाए, व्याविचार गरेर तिमीले उनको श्रीमानको हत्या गरे। परमप्रभु विरुद्धमा जान धेरै समय लागेन। एक नजर, एक कल, एउटा डिनर, एउटा झुट, एउटा क्लिक, अनि बर्बादी। फ्रीहरू पाप सजिलो हुन्छ, तर यो धेरै धेरै महँगो बन्न जान्छ। त्यसैले फ्रीहरू पश्चाताप गर्नुहोस्, आफ्नो पाप पश्चाताप गर्नुहोस्। यदि तपाईँ पापमा जिराख्नु भएको छ भने, यदि तपाईँ पापमा जिराख्नु भएको छ भने, एक क्रिस्चियनको रूपमा नगर्नु पनि तर पनि गरिराख्नु भएको छ भने, र यसबारे कसैले पनि थाहा पाइरहेको छैन भने, तपाईँ आफैलाई स्मार्ट नसोच्नु होला। तपाईँले मानिसबाट आफ्नो पाप लुकाउन सक्नुहोला, तर परमेश्वरबाट लुकाउन सक्नुहुन्न। तपाईँले यो कुरा गम्भीर रूपमा लिनुपर्छ। परमेश्वर तपाईँको पाप अन्तत एक्सपोज गर्नुहुनेछ, प्रकट गर्नुहुनेछ, ज्योतिमा ल्याउनुहुनेछ। कति क्रिस्चियनहरू यसरी सोच्ने गर्छन् कि यदि परमेश्वरले, यदि सरी हामीले अथवा क्रिस्चियनहरूले परमेश्वरबाट प्रत्यक्ष रूपमा सुने भने, उनीहरूले आश्चर्यकर्म देखे भने परमेश्वरको आज्ञा पालन गर्छन्, पापलाई गम्भीर रूपमा लिन्छन्। योनाको प्रत्युत्तरले त्यो त सब भन्ने कुरा नै हो भनेर प्रमाणित गरिदिएको हामी देख्छौँ। यसुले भन्नुभएको छ, मोसा र अगमक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, अर्थात् बाइबल लेखेको कुरा सुन्दैनन् भने, बाइबलको चेतावनीहरूलाई उनीहरूले ध्यान दिँदैन भने, मृतकबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्। सुप्रियहरू, यहाँ योनाले हामी सबैको प्रतिनिधित्व गर्दछ। यदि हामी योनाको ठाउँमा भएको भए पनि हामीले त्यसै गर्ने थियौँ, हामीले पनि त्यसै गर्ने थियौँ। हामीलाई कतिचोटि लाग्छ कि परमेश्वर प्रत्यक्ष रूपमा हाम्रो अगाडि खडा भएर उहाँ हामीसँग बोल्नुभयो भने हामी उहाँलाई सुन्ने थियौँ। योनाको घटनाले देखाउँदछ कि उहाँ हामी सुन्ने थिएनौँ। यदि योनाले सुनेनन्, हामी पनि सुन्ने छैनौँ। के परमेश्वरको वचनलाई लिएर हामीले गर्ने व्यवहारले यो कुराको प्रमाण दिइसकेको छैन र? परमेश्वरको लिखित वचनप्रति तपाईँ जस्तो प्रत्युत्तर जनाउनुहुन्छ, यो वचनसँग तपाईँ जस्तो व्यवहार गर्नुहुन्छ, त्यसले देखाउँछ तपाईँ परमेश्वरसँग कस्तो व्यवहार गर्नुहुन्छ भनेर। तपाईँ आफ्नो विचार गर्नुहोस् न, तपाईँले वचन खोलेर पढ्नुभएको अन्तिमपटक कहिले थियो? परमेश्वरको वचनलाई सिरियसली लिनुभएको कहिले थियो? अन्तिमपटक कहिले थियो? परमेश्वरको वचन अख्तियारपूर्ण वचन हो, पवित्र आत्माको प्रेरणाद्वारा लेखेको वचन हो, यो अधिकारपूर्ण छ, यो मुक्तिको निम्ति, आज्ञाकारको जीवनको निम्ति आवश्यक र यथेष्ट छ भनेर तपाईँको स्वीकार तपाईँको व्यवहारमा अभ्यासमा देखिएको कहिले हो? आउनुहोस् अब योनाको अनेकैकारिता सम्बन्धी एउटा प्रश्न, मुख्य प्रश्न सोधौँ। किन योना निनवे सहरको मानिसहरूलाई प्रचार गर्न चाहँदैनन्? किन योना निनवे जानुपर्ने तर्सिसतिर गए? परमेश्वरले योनालाई निनवेमा जा र त्यसको विरुद्ध प्रचार गर भन्नुहुन्छ, तर योनाले परमेश्वरको कुरा सुन्दैन र तर्सिसतिर भाग्छ। इराकतिर जानुपर्ने, किनकि त्यतिखेर निनवे इराकमा पर्थ्यो, तर स्पेनतिर जान्छ, किनकि तर्सिस अहिले स्पेनमा पर्छ, अहिलेको स्पेनमा पर्थ्यो। तपाईँलाई म्याप थाहा छ भने ठ्याक्क उनीहरू एक अर्काको विपरीतमा छ। तर किन योना निनवेमा जान चाहँदैन? के उनलाई निनवेको मानिसहरूसँग डर लागेको कारणले गर्दाखेरि हो? सायद, किनकि निनवेको मानिसहरू डराउनु पर्ने मानिसहरू थिए, तर योनाको डर अर्कै थियो। कृपया चार अध्यायले एकपल्ट पल्टाउनुहोस् न, योना चार अध्याय, यही पुस्तक चार अध्यायलाई पल्टाउनुहोस् न। तिन अध्यायमा निनवेको मानिसहरूले पश्चाताप गर्छन् र परमप्रभुतिर फर्किन्छन् र परमप्रभुले सर्वनाश गर्छु भनी भन्नुभएको धम्की अनुसार उहाँले गर्नु हुँदैन। त्यसपछि के हुन्छ? तर योनालाई यो साह्रै मन परेन र तिनलाई रिस उठ्यो, अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, म आफ्नो घरमा छँदै गाथ हापेरमै छँदै के मैले त्यही कुरा भनेको थिइनँ र? यसै कारणले त तर्सिसमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईँ अनुग्रहकारी र करुणामय, रिस गर्नमा धैर्यवान, दयामा प्रशस्त र दुःख दिनुमा बेखुसी हुनु नै परमेश्वर हुनुहुन्छ भने मैले जानेको थिएँ। अब हे परमेश्वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ। योनाको डर निनवेको मानिसहरू थिएनन्, योनाको डर परमेश्वर थियो। परमेश्वरले निनवेको मानिसहरूलाई क्षमा गर्नुहुन्छ भन्ने डर थियो। उनीहरू पनि परमेश्वरको आउँदै गरेको विनाशबाट, न्यायबाट उम्कन्छन् भन्ने डर थियो, किनभने योनाले आफ्नो शत्रुहरूको विनाश देख्न चाहन्थ्यो। किनकि निनवेका मानिसहरूले इस्रायलीहरूलाई निर्वासनमा लगेका थिए, बन्दी बनाएर लगेका थिए। योनाले सायद आफ्नो आँखाको अगाडि आफ्नो आफन्तजनहरूमाथि दुर्व्यवहार भएको देखेको थियो होला। योनाले चाहने भनेको एउटै कुरो भनेको, यो निनवेका मानिसहरू नाश हुनुपर्छ। योनाको ईश्वर शास्त्रले उनलाई निनवेमा जान दिएन। योनाज थियोलोजी डिड नट अलाउ हिम टु गो टु द सिटी अफ निनवे। कसरी हामी परमेश्वरलाई नचिनेको कारणले गर्दा पाप गर्छौँ, तर योनाले त परमेश्वरलाई चिनेको कारणले गर्दा पाप गरिरहेको छ। उसको सो गुड थियोलोजी, एकदमै राम्रो बाइबल ईश्वर शास्त्र योनाले हुँदाहुँदै पनि परमेश्वर एकदम पाप गरेको देख्छु। तपाईँ अनुग्रहकारी र करुणामा, रिस गर्नमा धैर्यवान, दयामा प्रशस्त र दुःख दिनमा बेखुसी परमेश्वर हुनुहुन्छ भने मैले जानेको थिएँ, त्यस कारण म गइनँ। बिकज आई न्यू दिस, मलाई यो कुरा थाहा थियो, मलाई थाहा थियो, मैले तपाईँलाई चिनेको थिएँ, मलाई पहिले नै थाहा थियो। यदि मैले गएर प्रचार गरेँ भने तिनीहरूले पछता गर्नेछन् र तपाईँले उनीहरू न्याय गर्नुहुनेछ। त्यस कारण म जान नचाहेको, किनकि म चाहन्छु उनीहरू नष्ट हुन्, उनीहरू नष्ट हुनैपर्छ, उनीहरू मेरो शत्रुहरू हुन्। निनवेले इस्रायललाई जे गरेको थियो त्यसको परिणाम स्वरूप तिनीहरूले परमेश्वरबाटको न्याय भएको योनाले चाहन्थे। योनाले आफ्नो शत्रुको विनाश हेर्न चाहन्थे। त्यसपछि तिन नदीमा पनि तपाईँ हेर्न सक्नुहुन्छ, पाँच पदमा प्रचार गरिसकेपछि योना सहरबाट निस्केर त्यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। त्यसले त्यहाँ एउटा छाप्रो बनाए र त्यस सहरलाई के हुँदो रहेछ सो हेर्नलाई त्यसैको छायामा बसे। कतै हामीमा पनि योनाको लक्षण त पाइँदैन प्रियहरू? जोना सिन्ड्रोम, यो तपाईँको ईश्वर शास्त्रले तपाईँलाई अरू मानिसहरूलाई प्रेम गर्न, क्षमा दिन, सहायता गर्न मद्दत गरिरहेको छ कि बाधा दिइरहेको छ? योना परमप्रभुबाट भाग्ने कोसिस गर्छ, तर परमप्रभु परमेश्वरले हस्तक्षेप गर्नुहुन्छ। वचनको तेस्रो कुरा योनालाई परमेश्वरको सामुन्नेबाट भाग्छु जस्तो त लागेको थियो, तर यो त उसको केवल भ्रम मात्र थियो। सर्वज्ञ परमेश्वरको स्तुति गर्दै भजन सङ्ग्रह 139 7-8 पदमा दाउद यसो भन्छन्, तपाईँका आत्माबाट म कहाँ अलग जान सक्छु, अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गएँ भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाएँ भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। योनाले आफू परमेश्वरको उपस्थितिबाट भाग्न सफल भएको भने सोच्नु केवल भ्रम मात्र थियो, केवल यो मूर्खता मात्र थियो। योना समुद्र भएर तर्सिसतिर यात्रा गरिरहेका क्रममा समुद्र बसाल्नुहुने र पानीहरूको गहिराई स्थापित गर्नुहुने परमेश्वरले हस्तक्षेप गर्नुहुन्छ। कृपया 4-5 पदलाई हेर्नुहोस् न आफ्नो बाइबलमा। तब परमप्रभुले समुद्रमा एउटा ठुलो बतास चलाउनु भयो र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्ला जस्तै भयो। सबै नाविकहरू डराए र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो, अनि तिनीहरूले जहाज हलुको बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। प्रिय परमप्रभु परमेश्वर प्रकृतिमाथि र मौसममाथि पनि उहाँ सार्वभौम हुनुहुन्छ। परमप्रभुले आज्ञा गर्नुहुन्छ र हुरी बतासले आँधीले आफ्नो काम गर्छ। तपाईँले ख्याल गर्नुभयो, यहाँ आँधीले जहाजलाई नष्ट गर्ला जस्तै हुँदा सबै नाविकहरू डराए र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। सो सबै नाविकहरू डराए र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। तपाईँले देख्नु हुँदैछ यो पक्कै पनि यो जहाजका नाविकहरू अन्तर्राष्ट्रिय थिए, उनी एउटै देशका मात्र थिएनन्। सबै नाविकहरू डराए र प्रत्येकले आफ्नो देवता पुकारे भनेपछि तिनीहरूले आफआफ्नो देवता पुकारे भनेपछि उनीहरू विभिन्न देशकाहरू थिए, प्रत्येकले आफआफ्नो देवता पुकारा गरे। तपाईँ त्यो माहौलको परिकल्पना गर्न सक्नुहुन्छ. जब जसै समुद्र गर्जिरहेको थियो, हुरी बतास चलिरहेको थियो, जहाज हलिरहेको थियो, अनि यी सबै मानिसहरू आत्तिएका छन्, डराएका छन्, र सबै मानिसहरूले आफ्नो ईश्वरलाई, भगवान्लाई पुकारा गरिरहेका छन्, कराइरहेका छन्, हे भगवान् हामीलाई बचाउनुहोस्. नेपालीमा कसैले भनिरहेछ, ओ डियो साल्भनोस. स्पेनिसमा कसैले भनिरहेको छ होला, ओ थियो मासोजे. ग्रिकमा कसैले आफ्नो भगवान्लाई बोलाइरहेका छन्. तिनीहरूले यही भनिरहेको छ भनेर भनिरहेको छुइनँ, तर सायद यस्तै केही भइरहेको थियो. र तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फालेका छन्. आफ्नो देउतालाई पनि उनीहरूले पुकार्दैछन्, साथीले साथै आफूले गर्न सक्ने सबै कुराहरू उनीहरूले गरिरहेका छन्. तर योना चाहिँ, तपाईँ विचार गर्नुभयो, यहाँ जहाजको तल्लो तलामा गएका थिए र त्यहाँ तिनी भुसुक्क निदाए. जसरी मैले कराएर राख्दाखेरि तपाईँ कतिजना भुसुक्क यहाँ निदाइराख्नु भएको छ. सायद हिँड्दा हिँड्दा योना थाकेको हुनुपर्छ. गात हेपेरदेखि योपासँगको दूरी करिब 90 किलोमिटर जति थियो, र लगभग 90 किलोमिटर हिँड्नलाई 2-3 दिन लाग्दथ्यो. योना इज डेड टायर्ड, ऊ एकदमै थकित छ, र ऊ निदाको बेलामा समुद्रमा के भयो उसलाई केही थाहा छैन. र पछले भन्दा जहाजको कप्तान तिनी कहाँ आएर भने, कसरी सुत्न सकेको? योना बिउजन्छ र अरे तर्सिस आइसकेको भनी सोध्न नपाए कप्तानले, उठेर तिम्रो परमेश्वरलाई पुकार, सायद उहाँले हाम्रो ख्याल राख्नु नै छ र हामी नष्ट हुने छैनौँ भने सुझाव दिन्छ. योना स्तब्ध हुन्छ, योना केही बोल्दैन. यहाँनिर के योनाले परमेश्वरलाई पुकारा गरे? भाइहरूले केही पनि भन्दैन. तपाईँको सबै नाविकहरूले आफ्नो ईश्वर पुकार रहेछ. योना उठ्छ, देख्छ सबै, हि जस्ट साइलेन्ट, ऊ स्तब्ध छ, ऊ बोलिरहेको छैन, ऊ चुपचाप छ. तब नाविकहरूले आपसमा भन्न लागे, आओ यस आपत्तिको जिम्मेवार को रहेछ सो जान्नलाई हामी चिठा लौँ. तिनीहरूले चिठा हाले र चिठा योनाको नाउँमा पऱ्यो. सो चिठाले यो प्रक्रिया सामान्य थियो, यसरी नै काम गर्थ्यो. तर के यो भरपर्दो प्रक्रिया थियो? थाहा छैन, डोन्ट ट्राइट. तर बाइबलले अरू ठाउँहरूमा पनि चिठाले निर्णय गरेको हामीलाई बताउँदछ. प्रेरित एक अध्यायमा पनि मत्तियासलाई 12 प्रेरितको रूपमा छान्ने क्रममा पनि चिठा हालेर नै छानेको छ. जे होस्, एउटा कुरा पक्का छ कि चिठामाथि पनि परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ. चिठामाथि पनि हितुपदेश 16:33 यसरी भन्दछ कि सबकोमा चिठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै आउँछ. सो तिनीहरूले चिठा हाले र परमप्रभुको प्रबन्ध अनुसार, अकर्डिङ टु गड्स प्रोभिडेन्स, चिठा योनाको नाउँमा पर्यो. र पद 8 भन्छ, तब तिनीहरूले तिनलाई सोधे, हामीलाई भन, हामी माथि यो आपत ल्याउन को जिम्मेवार छ? तिम्रो नाम के हो? तिम्रो काम के हो? तिमी कहाँबाट आएको? तिम्रो देश कुन हो? तिमी कुन जातिको हो? टु मेनी क्वेसन्स होइन र, एकदमै धेरै प्रश्न. को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएको? तिम्रो देश कुन हो? तिमी कुन जातिको? योनाले एउटा वाक्यांशमा सबै प्रश्नहरूको उत्तर दिन्छ. इन्टर्नहरू योनाबाट केही सिक्नुपर्छ. यहाँ पद 9, तिनले जवाफ दिएर भने, म एक हिब्रू हुँ अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु जसले समुद्र र जमिन दुवै बनाउनु भयो. यो एन्सर, यो सेन्टेन्समा यो अगाडिको 4-5 सबै प्रश्नको उत्तर छ. सिक्नुपर्छ उत्तर दिनलाई. यस कथामा योनाले पहिलो पटक आफ्नो मुख खोल्छ, म हिब्रू हुँ. सो के त तिमी हिब्रू हौ त के त? यसको अर्थ यहाँनिर तपाईँ देख्नुहुन्छ, म स्वर्गका परमेश्वरको आराधना गर्छु. हिब्रूको अर्थ त्यो, हिब्रू हुनुको अर्थ त्यो, म स्वर्गका परमेश्वरको आराधना गर्छु जसले समुद्र र जमिन दुवै बनाउनु भयो. अर्को अर्थमा, म याहवे परमेश्वरको आराधना गर्छु, म याकुब, इसाक र अब्राहमको परमेश्वरको आराधना गर्छु. योनाले त्यो भनिरहेको छ, म एक क्रिस्चियन हुँ. अर्को अर्थमा, म यीशुलाई पछ्याउँछु भनी सार्वजनिक रूपमा घोषणा गर्नु सरह थियो. यो योनाको उत्तरले उसलाई भिडबाट अलग गरिदिन्छ, यद्यपि उनको स्वीकार अभ्यास बीच त्यहाँ एउटा अन्तर आउँछ. वचनको मुख्य जोड त होइन, त्यही पनि म तपाईँलाई सोध्न चाहन्छु कि यदि मानिसहरूले तपाईँलाई योनालाई चाहिँ सोधिहाले भने, तिमी को हो? कि तपाईँको जवाफ पनि यस्तै हुनेछ कि तपाईँले आफैले एक यीशुको चेलाको रूपमा सार्वजनिक रूपमा घोषणा गर्न तपाईँ तयार हुनुहुन्छ? फेरि याद गरौँ कि एक क्रिस्चियन ज्योतिको सन्तान लुक्न सक्दैन, जसरी बत्ती बालेर कसैले पनि पाथिमुनि राख्दैन. योनालाई परमेश्वरले त्यहाँ अन्य जाति मानिसहरूको बिचमा करारिए मानिसको रूपमा उहाँले छुट्याउनु भएको छ. योनाको यो उत्तरमा उनी ती भिडभन्दा अलग छन् है भनेर बताएका हामी पाउँदछौँ। आफ्नो मुख खोल्ने बित्तिकै योनाबारे वास्तविकता प्रकट भएको छ। उनी तिनीहरूमध्येका थिएनन् जसले तिनीहरूका तिनीहरूमा एक किसिमको प्रतिक्रिया तुरुन्तै पैदा गरिदिन्छ। दस र एघार पद हेर्नुहोस् न। यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, तिमीले के गरेका छौ? अघि नै कुरा बताएको हुनाले तिनी परमप्रभुको सामुन्ने भएको रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो। सो यस तिमीले के गरेको छौ, यो प्रश्नले योनाले गरेको पाप जाने तिनीहरूको कौतूहललाई सङ्केत गर्दैन। ओके, तर योनाले जसको विरुद्धमा पाप गरेको छ त्यो कति भयानक छ भने यो प्रश्नले व्यक्त गर्दछ। व्हाट ह्याभ यु डन, तिमीले यो के गर्, शान्त होला। ती नाविकहरूलाई सम्भाव थाहा थियो कि यदि योनाकै कारण समुद्र गर्जिरहेको छ भने समुद्र शान्त हुनलाई योनालाई नै केही गर्नुपर्ने हुन्छ। त्यसरी तिनीहरूले योनालाई सोच्छन्, तिमीलाई अब हामीले के गरौँ? र पद बाह्रमा योनाले जवाफ दिन्छ, मलाई उचालेर समुद्रमा फालिदेऊ र समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आधी चलेको भन्ने म जान्दछु। तपाईँलाई के लाग्छ कि योनाले साँच्चै प्रस्ताव गरेका छन् कि उसले साँच्चै प्रस्ताव गरेको कारणले गर्दाखेरि यो भनिरहेका छन् कि उसले आफ्नो हृदय झन् कठोर पारेकोले गर्दा यस्तो भन्दैछन्? एकपल्ट पद बाह्रलाई ध्यान दिएर पढ्नुहोस् न। मलाई उचालेर समुद्रमा फालिदेऊ र समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आदि चलेको हो भन्ने म जान्दछु। के यो यस्तो सुनिँदैन? अब के हेरिरहन्छौ? चिट्ठा मेरो नाउँमा परिसक्यो, दोष मेरो, तिमीहरूलाई सबै कुरा थाहा भइसक्यो। परमेश्वरले मलाई निरवयमा प्रचार गर्नलाई बोलाउनु भयो तर म मानिनँ, म मान्दिनँ पनि, म जाँदिनँ पनि। निनवेमा गएर प्रचार गर्नुभन्दा त बरु म मर्न तयार छु, मलाई उचालेर समुद्रमा फालिदेऊ। मलाई लाग्छ यो योनाको उत्तर। कसैले भने चाहिँ प्रचार गर्नुभन्दा योना नष्ट हुन मर्न तयार थियो। जोना वाज विलिङ टु पेरिस देन टु प्रिच। त्योभन्दा बढी मलाई लाग्छ योना पश्चाताप गर्नुभन्दा बरु मर्न तयार छ। हामी जस्तो सुनिन्छ है, प्रस्ताव गर्नुभन्दा बरु हामी मर्न तयार हुन्छौँ, जिउ छाड्न तयार हुन्छौँ। योनाले हाम्रै प्रतिनिधित्व गरिरहेको छ, हामी जस्तै छन् योना पनि। पतेराले भन्छ, तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन खराब हुँदै गयो। सो तपाईँलाई थाहा होस् कि यी नाविकहरूले यहाँ इन्टर्नसिप गरिरहेका थिएनन् जहाज चलाउने विषयमा। यी नाविकहरू एकदमै अनुभवी नाविकहरू थिए, यिनीहरूले पहिले पनि समुद्रमा यस्तो प्रकारको परिस्थितिहरूलाई सामना गरेको थियो, तर यो परिस्थिति फरक थियो, यो अनुभव फरक थियो, यो एक असाधारण किसिमको आँधी थियो। जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए तर तिनीहरूले सकेनन्, किनकि यो परमेश्वरले पठाउनु भएको आँधी थियो र केवल परमेश्वरले मात्र रोक्न सक्नुहुन्थ्यो। किनकि परमेश्वरको हात उनीहरूको विरुद्धमा थियो, परमेश्वरले आफ्नो हातले समुद्र छलचल्काइदिइराख्नु भएको थियो, परमेश्वरले मानव फुकिदिइराख्नु भएको थियो। यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, 14 पद, बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस् र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु तपाईँलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ। यो पढ्ने बित्तिकै यी नाविकहरूले गरेको बिन्तीको एउटा वाक्यांशले मेरो ध्यान खिच्छ। बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस् र एक निर्दोष मानिसको हत्याको दोष हामीलाई नलागोस्। अब याद गर्नुहोस्, यहाँ ध्यान दिनुहोस्, किनकि हे परमप्रभु तपाईँलाई जस्तो मन इच्छा लागेको थियो सो गर्नुभएको छ। यी अन्य जातिहरूले परमेश्वरको सार्वभौमिकतालाई पहिचान गरेका हामी पाउँदछौँ, जबकि आज कति पास्टर्सहरूले परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्दैन। सार्वभौम परमेश्वरले आफ्नो इच्छाको अभिप्राय अनुसार गर्नुहुन्छ, यही कुराले उहाँलाई ईश्वरभन्दा फरक बनाउँछ। परमेश्वरको सार्वभौमिकताले उहाँलाई अरू ईश्वरभन्दा भिन्न बनाउँछ। भजन सङ्ग्रह 115 3-4 पदमा भजनकार भन्छन् कि हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुदिएका र सुन चाँदीका कला मात्र हुन्। परमेश्वरको सार्वभौमिकताले उहाँलाई अरू देउता मूर्तिहरूभन्दा फरक बनाउँछ। दिस इज वाट मिन्स फर गड टु बी गड, हि इज सोभरिन, उहाँ सार्वभौम हुनुहुन्छ। भजन सङ्ग्रह 135:6-7 पनि यसरी भनेको छ कि हाम्रा प्रभु सबै देवहरूभन्दा महान हुनुहुन्छ। कसरी? पछले भन्छ, स्वर्गमा पृथ्वीमा समुद्रहरू र तिनका गहिराईमा परमप्रभुले आफ्नो इच्छा बमोजिम गर्नुहुन्छ। यस, फेरि पनि हामी परमेश्वरलाई यहाँनिर सार्वभौम परमेश्वर अरू देवहरूभन्दा भिन्नै छुट्टै परमेश्वर रूपमा हामी देख्दछौँ। र यतिखेर सार्वभौम परमेश्वरले आफ्नो इच्छा लाग्दो उहाँले गर्नु भएको थियो। सो उहाँले यहाँनिर योनाको एक अर्थमा न्याय गर्दै हुनुहुन्थ्यो भने नाविकहरूको भौतिक रूपमा उद्धार गर्दै हुनुहुन्थ्यो। सो परमेश्वरको न्यायको बिचमा यहाँ हामी कृपा हामी देख्दैछौँ। र 15-16 भन्दछ, तब तिनीहरूले योनालाई उचाले समुद्रमा फालिदिए र उर्लेको समुद्र शान्त भइहाल्यो। यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए र उहाँमा भाकल गरे। यसो हेर्दाखेरि योनाको कारणले गर्दाखेरि यी मानिसहरू प्रभुमा आएको जस्तो देखिन्छ, होइन र केही अन्य जाति मानिसहरू त्यो दिन साँचो रूपमा परिवर्तन भए सायद भन्न हामीलाई थाहा छैन। ती मानिसहरूले परमप्रभुको भय यहाँ मानेर बलिदान र भाकल गरेको देख्दा परिवर्तन भए जस्तो लाग्छ हामीलाई, तर त्यस्तो नहुनु पनि सक्छ किनकि अन्य जातिहरूले यहोवे परमेश्वरलाई आफूले मानिरहेको ईश्वरको सङ्ख्यामा सजिलै थपिदिन सक्छ प्लस वान ईश्वरको रूपमा। जे होस्, यो कुरा हामी स्वर्गमा गएर पत्ता लगाउला। ती नाविकहरू निर्दोष मानिसको हत्या गरेकोमा नराम्रो महसुस गर्दै तर्सिसतिर लाग्छन्, तर तिनीहरूलाई एउटा कुरा थाहा थिएन कि केवल तिनीहरू मात्र होइन, योना पनि बाँच्नेवाला छ। परमेश्वरको प्रबन्ध प्रावधान वचनको अन्तिम बुदा 17 हेर्नुहोस् न, तर योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछा जुटाउनु भयो र 3 दिन र 3 रातसम्म योना त्यस माछाको पेटभित्र रहे। योनाको पुस्तकबाट अरू केही नसम्झे पनि प्राय क्रिस्चियनहरूले माछाको पेटभित्र योना 3 दिन र 3 रात रहेको कुरा सम्झन्छ। यदि तपाईँले बाल सङ्गतिमा हुर्किने मौका पाउनुभएको थियो भने मैले जस्तै सायद यतिखेर तपाईँलाई ती दिनहरूको सायद याद आइरहेको छ होला, बाल सङ्गतिका दिनहरूको। सो 17 क्रिस्चियनहरूको मात्र नभई, यो 17 क्रिस्चियनहरूको मात्र नभई गैर क्रिस्चियनहरूको पनि चासोको विषय बनाएको छ यो 17। योना र माछाको वरिपरि धेरै शङ्का र प्रश्नहरू मडारिने गर्दछ कि यो वास्तविक घटना हो, कि यो साँच्चै भयो त, कि यो सम्भव छ, कि यो मिथ्या हो, कि माछाको पेटभित्र 2-3 दिनसम्म रहँदा पनि मान्छे जीवितै हुनसक्छ र, कि वैज्ञानिक रूपमा यो कुरा मान्य छ। यी प्रश्नहरूको एउटै उत्तर छ, योना माछाको पेटभित्र रहेको घटना सत्य हुनुपर्छ किनकि यो बाइबलमा लेखिएको छ। यदि बाइबलमा लेखिएको थिएन र मैले अरू कुनै पुस्तकमा पढेको थिएँ भने सायद म विश्वास गर्थिनँ, तर यो बाइबलमा लेखिएको छ। किनकि बाइबल परमेश्वरको वचन हो, यो परमेश्वरको प्रेरणाद्वारा लेखिएको वचन हो, पवित्र आत्माद्वारा इन्सपायर भएको वचन हो र परमेश्वरले कहिले पनि झुट बोल्नुहुन्न। गड नेभर लाइज। एकजना प्रभुका जन यसो भन्नुहुन्छ, यदि बाइबलले यो ठुलो माछा योनाको पेटभित्र 3 दिन र 3 रातसम्म रहेको थियो भने भन्छ भने पनि म विश्वास गर्न तयार छु। माछाको पेटभित्र योना होइन, योनाको पेटभित्र यो ठुलो माछा 3 दिन र 3 रातसम्म रहेको थियो भने पनि म विश्वास गर्छु भने भन्नुहुन्छ, किनकि यो बाइबलमा लेखिएको छ। बाइबल अन्तिम अख्तियार हो, सत्यताको स्रोत हो। बाइबललाई गएर प्रमाणित गरे, दाँच्ने, मूल्याङ्कन गरे, त्यो अर्को सर्वोच्च अधिकार, अर्को परम सत्यता केही पनि छैन प्रियहरू। बाइबलको परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ, उहाँले सबै थोक बनाउनुभयो र सबै थोकमाथि उहाँले शासन गर्नुहुन्छ। उहाँ महिमित परमेश्वर हुनुहुन्छ, महान र अथाह कार्यहरू, अनगिन्ती आश्चर्यको कार्यहरू गर्नुहुने, समुद्रको छालहरूमाथि हिँड्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँले लाल समुद्रलाई 2 भाग पार्नुभयो, इसरायलीहरू जमिनबाट हिँडेर पार गए, परमेश्वर चट्टानबाट इसरायलीलाई पानी खुवाउनु भयो, स्वर्गबाट उहाँले मन्न वर्षाउनु भयो, उहाँले आफ्नो अगमवक्तालाई खुवाउन कागलाई खटाउनु भयो, सिंहले दानियललाई कुरै चोट नपुर्याओस् भनेर परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनु भयो र उहाँले सिंहहरूका मुख थुनिदिनु भयो, परमेश्वरलाई जस्तो इच्छा लाग्छ उहाँले त्यस्तो गर्न सक्नुहुन्छ. परमेश्वर सार्वभौम हुनुहुन्छ, त्यही भएर त उहाँ परमेश्वर हो. र सत्रले भन्छ, तर योनालाई निला परमप्रभुबाट ठुलो माछा जुटाउनु भयो र तिन दिन र तिन रातसम्म योना त्यस माछाको पेटभित्र रह्यो. यो ठुलो माछा के थियो? कुन माछा थियो? व्हेल माछा थियो? हुनसक्छ हुनसक्छ, तर बाइबलले केही पनि भनेको छैन. ठुलो थियो त्यो. यहाँ मुख्य विषय माछा होइन, तर परमेश्वर हुनुहुन्छ जसले योनाको जीवन संरक्षण गर्न माछालाई हराउनु भयो. यो परमेश्वरको असाधारण प्रबन्ध थियो. इट वाज भेरी अनयुजुअल प्रोभिडेन्स अफ गड. परमेश्वर योनालाई त्यत्तिकै मर्न दिन सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नु भएन. उहाँले माछा जुटाउनु भयो. विद्रोही मानिसलाई डुब्नबाट बचाउनको लागि राजा परमेश्वरले एउटा प्राणीलाई खटाउनुहुन्छ जसले निर्विवाद रूपमा उहाँको आज्ञा पालन गर्छ. कि हामीले पनि कतिपल्ट परमेश्वरको असामान्य असाधारण यो प्रबन्ध अनुभव गरेका छैनौँ र मैले गरेको छु. जीवनमा कुनै आशा नहुँदा, अब सबै सिद्धियो, यति मात्र रहेछ जिन्दगी भन्ने हताश खाइरहेको बेला परमेश्वरले असाधारण रूपमा आश्चर्यचकित पार्ने तरिकाले उहाँले प्रबन्ध गर्नुभएको छ. सायद तपाईँहरूमध्ये कतिलाई पनि त्यो तपाईँले अनुभव गर्नुभएको छ. परमेश्वरको प्रबन्ध, परमेश्वरको प्रोभिडेन्स, उहाँको प्रोभिजनद्वारा तपाईँ पनि सरप्राइज हुनुभएको छ. जसरी हामी अन्त गर्छौँ, हामी अब मुख्य प्रश्न गर्छौँ. यस घटनाबाट हामी के सिक्छौँ? एक अध्यायबाट हामी के सिक्छौँ? धेरै कुरा त हामीले सिकिसक्यौँ, सुन्दै जाँदाखेरि धेरै कुरा हामी सिकिरहेको छौँ, एप्लिकेसन धेरै कुरा हामीले पाइरहेको छौँ. तर मुख्य कुरा के छ यहाँ? यो एक अध्यायमा हामी जसै घर जान्छौँ, हामीले मुख्य सिक्नुपर्ने कुरा के छ? योना जस्तै नहौँ, त्यो हामीले सिक्ने. आफ्नो बोलावटबाट योना जस्तै नभागौँ, त्यो हामीले सिक्ने. आफ्नो जिम्मेवारीबाट नपल्छौँ. पक्कै पनि योना एक अध्यायलाई हामीले यसरी बुझ्नु गलत हुँदैन. पक्कै पनि हामीले परमेश्वरबाट भाग्नु हुँदैन, हाम्रो बोलावटबाट हामी तर्किनु हुँदैन. पक्कै पनि परमेश्वरले हामीलाई जहाँ पठाउनुहुन्छ त्यहाँ जानलाई हामी तत्पर हुनुपर्छ. हाम्रा छरछिमेकमा सुसमाचारले हामी पनि जानुपर्छ. यस, हामीले पनि हाम्रो शत्रुहरूलाई प्रेम गर्नुपर्छ. यस, परमेश्वरको मिसनको कार्यमा हामी पनि सहभागी हुनुपर्छ. यस, हामी यहाँबाट यी कुराहरू सिक्न सक्छौँ. तर यदि हामीले योना एक अध्यायलाई यतिमै सीमित राख्यौँ भने चाहिँ अन्याय हुनेछ. हाम्रो सिकाइ योना जस्तो हुने नहुने भन्दा बढी नै हुनुपर्छ. योना एकले हामीलाई योना भन्दा महान अरू कोही छ भनी सङ्केत गर्दछ. अर्थात् योनाले अरू कोही नभएर येशु ख्रिस्टतर्फ सङ्केत गर्दछ, येशु ख्रिस्टतर्फ सङ्केत गर्दछ. आउनुहोस् अब केही समय योनाले कसरी नकारात्मक र सकारात्मक दुवै रूपमा ख्रिस्टको प्ररूप अथवा छायाको रूपमा काम गर्दछ भने हामी विचार गर्दै वचन अन्त्य गर्नेछौँ. पहिलो, आदि बेहरीको बिचमा योनाको निन्द्रालाई विचार गर्नुहोस् न तपाईँ. यहाँनिर पचारमा हेर्नुहोस् त, पचार बाइबलमा, तब परमप्रभुले समुद्रमा एउटा ठुलो बतास चलाउनु भयो र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्ला जस्तै भयो. सबै नाविकहरू डराए. तपाईँले याद छ, यात्रा गर्दाखेरि तपाईँ प्लेनको यात्रा कुनै पनि यात्रा गर्नु भएको छ भने प्राय नाविकहरू अथवा ड्राइभरहरू पाइलटहरू डराउँदैन, प्राय डराउनु भनेको यात्रुहरू हो. तर यहाँको डराइरहेको छ, नाविकहरू डराइरहेको छन्, कप्तानहरू डराइरहेका छन् र प्रत्येकले आफ्नो देउताको पुकारा गर्यो. तिनीहरूले जहाज हलुङ्ग बनाउनलाई व्यापक मालहरू समुद्रमा फाले. तर यहाँ विचार गर्नुहोस्, योना चाहिँ जहाजको तल्लो तलामा गएका थिए र त्यहाँ तिनी भुसुक्क निदाए. यो पढ्ने बित्तिकै हामीले तुरुन्तै अर्को अगमवक्तालाई सम्झिनुपर्छ. अगमवक्ताहरूको अगमवक्ता येशु ख्रिस्टलाई सम्झनुपर्छ. कृपया मर्कुस चार अध्यायलाई पढ्नुहोस् त तपाईँको बाइबलमा. मर्कुस चार अध्याय नयाँ गरम पर्दछ. अघि भर्खर हामीले पढेर हाम्रो पापहरू पनि स्वीकार गरेको थियौँ. मर्कुस चार अध्याय योनाको पुस्तकमा केही चिन्ह राख्नुहोस् अनि त्यसपछि मर्कुस चार अध्यायमा पढाउनुहोस्. चार अध्यायको 35 पल्ट जसरी यीशु आफ्नो चेलाहरूसँग ढुङ्गामा समुद्र पार जाँदै हुनुहुन्थ्यो अनि त्यहाँ ठुलो हुरी बतास चल्यो र छालहरू ढुङ्गामा बज्र नलागे यहाँसम्म कि ढुङ्गा पानीले भरिन लाग्यो। उहाँ आफै चाहिँ ढुङ्गाको पछिल्लो भागमा एउटा सिधानी लाएर निदाइरहनु भएको थियो। योना चाहिँ तिनीहरूले उहाँलाई यसो भन्दै बिउजाए, गुरुजी हामी डुब्न लाग्यौँ भन्ने के तपाईँलाई वास्ता छैन? फरक प्रश्न, तिमी उठ आफ्नो ईश्वरलाई पुकार। तर यहाँ के भन्दैछ, हामी डुब्न लाग्यौँ के तपाईँलाई वास्ता छैन? नाभि गरे प्रश्न गरे चाहिँ, तर अलिक फरक। तब उहाँ बिउजाउनु भयो र बतासलाई अप्काउनु भयो र समुद्रको छालालाई भन्नुभयो, शान्त हो रोकी जा। अनि बतास थामियो र ठुलो सन्नाटा छायो। योनाले परमेश्वरको आज्ञा पालन गरेको कारण कष्ट भोगिरहेका थिएनन्, तर यीशुले पिताको आज्ञाकारितामा कष्ट भोगिरहनु भएको छ। योना अनेकैकारितामा मस्त निदाइरहेका थिए, तर यीशु आफ्नो सार्वभौम नियन्त्रणमा पिताको आज्ञाकारी छोराको रूपमा निदाइरहनु भएको छ। प्रकृतिलाई नियन्त्रण लिने, वशमा लिने, समुद्रमाथि हिँड्नुहुने एक सार्वभौम ईश्वरको रूपमा यीशु त्यस ढुङ्गामा निदाइरहनु भएको छ। र जब चेलाले उहाँलाई बिउजाए, तब उहाँ बिउजाउनु भयो र बतासलाई हप्काउनु भयो र समुद्रको छारालाई शान्त पार्नुभयो। उहाँले यसो भन्नु भएन कि मलाई फालिदेऊ र यो समुद्र शान्त हुनेछ। उहाँले भन्नुभयो, क्यान यु सिट डाउन? यीशुले समुद्रलाई शान्त हो भयो, बस पुग्यो। समुद्र लजौती झार सर यीशुको अगाडि सर्लक्कै हुन्छ। त्यति मात्र होइन, यीशुले परमेश्वरको क्रोध साम्य पार्नुभयो। समुद्र चाहिँ गर्जिरहेको, परमेश्वरको क्रोध उहाँले साम्य पार्नुभयो। आजभन्दा 2000 वर्ष पहिले यीशु मानिस बन्ने संसारमा आउनुभयो, सिद्ध जीवन जिउनुभयो र हाम्रो पाप बोकी उहाँ क्रुसमा मर्नुभयो। उहाँ गाडिनुभयो र त्यसको दिनमा मृत्युबाट जीवित भई उठ्नुभयो। यीशु सार्वभौम परमेश्वर हुनुहुन्छ, समुद्रमाथि शासन गर्नुहुने परमेश्वर हुनुहुन्छ, समुद्रलाई शान्त पार्ने, तर समुद्रभन्दा बढी परमेश्वर क्रोधलाई साम्य पार्ने परमेश्वर हुनुहुन्छ। नम्बर दुई, योनाको प्रायश्चितपूर्ण कार्यलाई विचार गर्नुहोस् न। पद 12 हेर्नुहोस् त, अब के गरौँ भनेपछि योनाले जवाफ दिए, मलाई उचालेर समुद्रमा फालिदेऊ र समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आदि चलेको भनी म जान्दछु। सो योनाको यस कार्यलाई ईश्वर शास्त्रीहरूले, विशेष गरी जोन क्याल्भिनले एक्सपिएसन भनेको छन्। नेपालीमा यसलाई प्रायश्चित भनेर अनुवाद गरिएको छ, जसको अर्थ हुन्छ दोष वा गलत कामको लागि क्षतिपूर्ति भर्ने कार्य। ओके, दोष वा गलत कामको लागि क्षतिपूर्ति भर्ने कार्य। सो योनाको कारणले गर्दा तिनीहरूमाथि यो प्रचण्ड आँधी चलेको थियो र योनालाई नै उचालेर समुद्र फालिदिए समुद्र शान्ति हुने थियो, शान्त हुने थियो। सो अरूहरूलाई बचाउन योनाले आफैलाई यहाँ दिइहालेको हामी पाउँदछौँ। योनाको बलिदानपूर्ण कार्यले जहाजमा भएकाको ज्यान बाँचेको छ। यदि योना नमानेको हुन्थ्यो भने, जहाजमा रहेको हुन्थ्यो भने, सायद सबै मर्नुपर्ने हुन्थ्यो। सो योनाको यो कार्यले प्रायश्चितको दिनमा छाडा छोडिने बोकाको पनि भूमिका निभाउँदछ। प्रायश्चितको दिनमा स्केप गोट, तपाईँलाई थाहा छ स्केप गोट, लेवी 16 अध्याय अनुसार प्रायश्चितको दिनमा पुजारीले इस्रायलहरूको समुदायबाट पाप बलिको निम्ति दुईवटा बोका ल्याउनु पर्ने हुन्थ्यो, दुईवटा बोका र होम बलिको निम्ति एउटा बोका, एउटा भेडा ल्याउनु पर्थ्यो। सो एउटा परमप्रभुको निम्ति र अर्को चाहिँ छाडा छोडिने बोकाको निम्ति। सो एउटा बोका चाहिँ हारुनले नजिक ल्याएर पाप बलिको निम्ति त्यो चढाइने गरिन्थ्यो भने, छाडा छोडिने बोका चाहिँ जिउँदै परमप्रभुको सामान ल्याइन्थ्यो र पुजारीले इस्रायलका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि हात राखिदिन्थे र त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा, उजाड स्थानमा बोकेर लैजान्थे। छाडा छोडिने बोका, योनाले पनि आफ्नो र नाविकहरूको पाप बोकेर समुद्रको गहिराईमा डुबेको हामी देख्दछौँ। योनाको बलिदानले दन्किरहेको परमेश्वर क्रोध यहाँ केही हदसम्म साम्य भएको हामी देख्दछौँ। आज पनि 2000 वर्ष अगाडि यीशु ख्रीष्टले पनि ठ्याक्कै त्यही गर्नुभयो। योनाले चाहिँ, यीशु ख्रीष्टले हाम्रो पाप, हाम्रो दोष उहाँले लिएर बाहिर पर उजड स्थानमा कल्भरी क्रुसमा उहाँ जानुभयो र उहाँ हाम्रो साटो मर्नुभयो। दोष हाम्रो थियो, पाप हाम्रो थियो, हाम्रो कारणले गर्दा हामीहरूमाथि परमेश्वरको क्रोध दन्किरहेको थियो, तर ख्रीष्टले हाम्रो सट्टामा क्रुसमा मरेर हाम्रो पापको क्षतिपूर्ति भरेर हाम्रो विरुद्धमा परमेश्वर क्रोध साम्य पार्नुभयो। ख्रिस्ट हाम्रो पापको प्रायश्चितको बलिको रूपमा क्रुसमा एकपटक र सदाको लागि बलि हुनुभयो। ख्रिस्टले आफैलाई काठको क्रुसमा फाल्नुभयो र परमेश्वर क्रोध साम्य भयो। यदि तपाईँ यीशु ख्रिस्टको चेला होइन भने तर हामीसँग हुनुहुन्छ भने आज सङ्गति गराउनु भएको छ भने प्रियहरू योनाले सङ्केत गरेको योनाभन्दा महान यीशु ख्रिस्टतर्फ तपाईँ फर्कनुहोस्। यीशु ख्रिस्टमा विश्वास गर्नुहोस्। केवल यीशु ख्रिस्टमा मात्र विश्वास गरेर तपाईँ परमेश्वरको क्रोध आउँदै गरेको न्यायबाट बाँच्न सक्नुहुन्छ। केवल यीशु ख्रिस्टले मात्र पापीहरूको सट्टामा परमेश्वरको क्रोधलाई साम्य पार्न सक्नुहुन्छ। यीशु ख्रिस्टमा विश्वास गर्नुहोस्। यीशु ख्रिस्टमा आउनुहोस् र तपाईँलाई यदि यीशु ख्रिस्टको बारेमा सुसमाचारको बारेमा अझ धेरै जान्न मन लाग्छ भने पछि सङ्गतिपछि ढोकामा मसँग भेट्न सक्नुहुन्छ। पास्टर हनकलाई वा यसो कुनै पनि विश्वासीले भेट्न सक्नुहुन्छ। तर हामी चाहन्छौँ कि तपाईँ चुपचाप नबस्नुहोस्, टेक एक्सन, निर्णय लिनुहोस्, यीशुको पछि लाग्नुहोस्। यीशुमा जीवन छ, पापको क्षमा छ र यसलाई हामीलाई पद 17 डोराउँछ। अन्तिम माछाको पेटभित्र योना, पद 17 हेर्नुहोस् न। तर योनालाई निला परप्रभुले एउटा ठुलो माछा जुटाउनु भयो र 3 दिन र 3 रातसम्म योना त्यस माछाको पेटभित्र रहे। यस पदलाई उद्धृत गर्दै यीशुले आफ्नो मृत्यु, दफन र पुनरुत्थानमा उहाँले लागू गर्नुहुन्छ। कृपया मत्ती 12 अध्यायलाई तपाईँले पल्टाउनुहोस्। मर्कुसको अगाडि छ मत्ती, मत्ती 12 अध्यायको 39-42 पद। मत्ती 12 अध्याय शास्त्रीय फरिसीहरूले यीशुबाट चिन्न खोजिरहेका थिए र यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, दुष्ट र व्यभिचारी पुस्ताले चिन्न खोज्दछ तर यस पुस्तालाई योना अगमवक्ताको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन, किनकि जसरी योना ठुलो माछाको पेटभित्र 3 दिन र 3 रात थिए उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा 3 दिन र 3 रात रहनेछ। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खडा हुनेछन् र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चाताप गरेथे तर हेर योनाभन्दा महान कोही यहाँ छ। योनाभन्दा कोही महान यहाँ छ। यसको अर्थ यदि तपाईँले मैले योना 1 अध्यायलाई पढिरहेको छु भने र 17 अध्यायलाई विशेष गरेर हामी हेर्दैछौँ भने यीशुले भन्नुभएको वचनलाई हामी नहेरिकन हामी योना 1 अध्यायलाई हामी बुझ्दैनौँ। यीशुले के भन्नुहुँदैछ, यीशु योना जस्तै तर योनाभन्दा महान हुनुहुन्छ। सो यीशु योना जस्तै, यस अर्थमा योना जस्तो हुनुहुन्छ कि उहाँ योना ठुलो माछाको पेटभित्र 3 दिन र 3 रात रहेछ सर, उहाँ पनि पृथ्वीको गर्भमा 3 दिन र 3 रात रहनुभयो। यसको अर्थ यसले उहाँको क्रुसको मृत्यु पुनरुत्थानलाई जनाउँदछ अनि साथै मृत्यु दफन र पुनरुत्थानलाई जनाउँदछ। यीशु योना जस्तो हुनुहुन्छ कि योनाले प्रचार गरे र मानिसहरूले पश्चाताप गरे। यीशुले पनि परमेश्वरको राज्यको प्रचार गर्नुभयो र मानिसहरूले पश्चाताप गरे। तर यीशु योनाभन्दा महान हुनुहुन्छ। योना छाया थिए, यीशु वास्तविक रूप हुनुहुन्छ। योना प्ररूप थिए, टाइप भन्छ अङ्ग्रेजीमा, तर यीशु फुलफिलमेन्ट, उहाँ पूर्णता हुनुहुन्छ। योना अनाज्ञाकारी थिए तर यीशु त मृत्युसम्मै आज्ञाकारी बन्नुभयो। यीशु योनाभन्दा महान त्यो व्यक्ति हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।